أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم ولكل أمة أجل فإذا جاء أجلهم لا يستأخرون ساعة ولا يستقدمون صلاة دیجیے محمد علی محمد بعد آپ سے درخواست گزار ہوں اپنے تمام مرحومین خاص طور پر شہداء ملت کے سال ثواب کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ. ایک مومنہ بہن محترمہ صدف صاحبہ کافی علیل ہیں, دعائے صحت کے لیے کہا ہے ان کے لیے, اور کہیں بھی کوئی آپ کا مریض ہے مومن یا مومنہ دعا کریں بحق بیمار کربلا ان سب کو صحت کاملہ و عاجل عطا ہو. تمام مریضوں کی شفا یابی کے لیے ایک صلوات بھیج دیجیے محمد علی محمد. اس سے بہتر انداز میں مل کر ایک صلوات بھیجیے وہاں. اسباب پر بات کر رہے ہیں کہ اسباب کیا تھے, مختلف قوموں کے مختلف اسباب تھے. کسی نے کسی ظلم کی انتہا کی, کسی نے کسی ظلم کی انتہا کی. چار چیزیں ہیں, تھوڑا تھوڑا سا چاہیں گے کہ بعد سے شروع کریں ان کی وضاحت بقایا مجلس تک انشاءاللہ. عذاب, سزا, تنبیہ, آزمائش. جن قوموں پر عذاب آ جائے تو یہ نہیں کہ دنیا میں ان کو سزا مل گئی, نہیں, دنیا اور آخرت سب, کیونکہ عذاب والی قوم ہے نا, پہ عذاب آ گیا اللہ کا. سزا ایسا نہیں ہے, سزا کبھی یہیں پہ مل جاتی ہے انسان کو اور سزا کے بعد قصہ ختم ہو گیا, ٹھیک ہے معاملہ سزا مل گئی, اس کو سزا کہتے ہیں. دنیا میں بھی ہے آخرت میں بھی ہے سزا کا نظام, کے سزا بھی تیر سے رہو گے پھر تم چلے آؤ گے جنت میں مثلا, ہے نا, یہ سب آپ سنتے رہتے ہیں پڑھتے رہتے ہیں کہ سزا, وہاں بھی سزا کا یہی نظام ہے, کتنے عرصے تک چلو یہ جیل کاٹو اور اس کے بعد جاؤ پھر دوبارہ جنت میں چلے جاؤ, ٹھیک, یہ سزا ہے. اب اس کی حقیقتیں کیا ہیں کیا نہیں ہیں وہ تو پورا تفصیلی قصہ ہے, کس کے لیے کیسی سزا ہے, کس کے لیے کب تک کی سزا ہے, وہ ایک الگ نظام. بہرحال سزا میں اور عذاب میں فرق ہے. عذاب جس قوم پر آ گیا تو اس کی دنیا آخرت سب برباد ہو گئی, ختم ہو گیا قصہ, ان پر عذاب آ گیا اللہ کا. عذاب والی قوم میں ان کو اللہ نے عبرت بنا دیا, وہ ہو گئے. ایک صلوات بھیج دیجیے محمد علی محمد پر, خیریت. ذرا سی گزارش ہے کہ تھوڑا سا سمٹ آئیں گے, جوان آگے آ جاؤ میرے بچوں تو مجھے آسانی ہو جائے گی بات کرنے میں, ذرا سا ماحول بن جائے گا. ایک بار اور مومنین کی صحت و سلامتی کے لیے صلوات عنایت فرما دیجیے. پھر تنبیہ, تنبیہ سزا سے بھی نچلا درجہ ہے, تنبیہ کی جاتی. جن لوگوں سے کچھ کام لیا جانا ہوتا ہے انہیں تنبیہ کی جاتی ہے, یعنی فوراً کے فوراً وہ لوگ ہیں کہ مطلب جنہیں اللہ ان کے حال پر نہیں چھوڑتا, اللہ جن کو سزا دینی ہوتی ہے عذاب دینا تھا ان کو ان کے حال پہ چھوڑ دیتا ہے, ڈھیل دے دیتا ہے جو مرضی کرو, لیکن جن سے کام لینا ہوتا ہے انہیں تنبیہ کر دیتا ہے, غلط کام کیا ادھر تنبیہ ہوئی, کوئی نہ کوئی چھوٹی موٹی سزا مل گئی, سیدھے ہو جاؤ واپس آ جاؤ ٹریک پہ, دوڑا دوڑا آتا ہے مسجد میں توبہ تلّہ کر رہا ہوتا ہے, اللہ معاف کر دے معاف کر دے پھر نہیں کروں گا, ہوتا ہے نا ایسا, انسان فوراً سمجھ جاتا ہے کہ اللہ کی طرف سے ہوا ہے, بھائی آ جاؤ جلدی سے توبہ تلّہ کر لو, رضا خانے میں آ جاؤ مسجد میں چلے جاؤ معافی مانگو توبہ کرو, یہ اس کو کہتے ہیں تنبیہ ہونا, یہ بھی ایک تفصیلی بات. چوتھی چیز ہے آزمائش. فرق کیسے کریں, مولانا صاحب حسب دستور تشریف لائے ہوئے ہیں مسجد نور اسلام سے, آپ جانتے ہیں اتنی دور سے مفتی نعمان صاحب تشریف لاتے ہیں, سے چاہوں گا کہ ان جیسے لوگوں کی سلامتی کے لیے بھی اور ثبات قدم کے لیے جس قدمی کا یہ لوگ مظاہرہ کرتے ہیں ان سب کے لیے بھی ایک صلوات بھیج دیجیے محمد علی محمد. آزمائش کیا ہے, آزمائش میں اور عذاب میں کیسے فرق کیا جائے, कैसे पता चले? देखिए, एक तशरीह अभी करते हैं तफसील से, एक उसूल याद रखिए, जब अल्लाह को जालिमों को अजाब देना होता है ना, जालिमों को अजाब देना होता है, तो याद रखिए उसकी एक अलामत यह थी है कि उनका जुल्म बढ़ता जाता है मजलूमों पर। मजलूमों पर जब जुल्म होने लगे तो समझ लीजिए कि अल्लाह इन मजलूमों को नजात देना चाहता है, इन्हें जजा देना चाहता है, और जो इन पर जुल्म कर रहा है उस पर अजाब नाजिल करना चाह रहा है। अजाब और आजमाइश में फर्क याद रखिए, आजमाइश होती है मजलूमों की, अभी तशरीह करेंगे इस बात की कि आजमाइश किसकी होगी, मजलूम की। देखिए, अब होता नहीं कि गरीब बेचारा पिस रहा है, हर जगह चक्की में पिस रहा है, जुल्म की चक्की में पिस रहा है, कई पार्टों में पिस रहा है, दो पार्टों में भी नहीं, कई पार्टों में पिस रहा है, चिल्ला रहा है माबूद ये क्या हो रहा है, ये किस बात की अलामत होती है कि अब जालिमों पर अल्लाह का अजाब आने वाला है एक जुल्म के सबब। ये तो तफसील आ जाएगी। एक होती है खयानत, खयानत अल्लाह के अजाब का सबब बनती है। खयानत क्या है? सीधा सीधा माना है, अमानत में खयानत करना। किसी ने कोई चीज मेरे पास रखवाई, जब मैंने आपके पास रखवाई और उसमें खयानत कर गए, नहीं दिया हमारे पास तो कुछ नहीं था, या डंडी मार दी या बेईमानी कर दी, तो ये अमानत में खयानत हुई। अब ये खयानत कभी फर्द से होती है, कभी कौम से होती है, कभी गरोह से होती है, कभी मुल्क से होती है, इसके मुख्तलिफ मदारिज हैं। कहते ना कि ये मुल्क का खाइन है, ये कौम का खाइन है, इसे कौम से खयानत की, इसे खानदान से खयानत की, इसने अकदार से खयानत की, इसने फर्द से खयानत की, है वही खयानत, माना भी वही है, लेकिन इसका मफहूम वसी होता जाता है तबकात के हिसाब से। तबकात जैसे जैसे बढ़ते जाएंगे, हुक्मरान कैसी खयानत करते हैं, मसलन माल खाने में खयानत है कि किसी ने किसी का माल खा लिया, खयानत की, अमानत थी यतीमों की खा गया, ऐसे ही है ना, इसे खयानत। बस जो मुल्कों के खजानों पर अमीन होते हैं, जनाब यूसुफ अलैहिस्सलाम ने क्यों मांगी थी ये दुआ कि बारे इलाहा मुझे खजानों पर मुकर्रर कर दे, दुआ भी मांगी, और जब उन्होंने मनसब देने की बात की तो उनसे भी कहा कि खजाने मेरे हवाले कर दे, क्योंकि सारी गड़बड़ यहीं से होती है ना, यहीं से हक खाया जाता है, यहीं से हक लूटा जाता है, यहीं से हक को पामाल किया जाता है, लिहाजा अमीन आदमी की जरूरत है, और जनाब यूसुफ को परवरदिगार ने अमीन करार दिया कि इससे बेहतर इंसान मिस्रियों के लिए कोई नहीं, आपने खजानों को अपनी तहवील में लिया, नहीं यूं समझिए कि वजारत खजाना या जो भी उस समय था, खजाने उनके हवाले थे। नतीजा क्या हुआ कि वो कहत के भी 7 साल बेहतरीन तरीके से निकले, कोई भूखा नहीं रहा, क्योंकि खजानों पर अमीन आदमी मुकर्रर था। अगर खजानों पर अमीन आदमी ना हो तो उनके पेट भरे होंगे, उनके खजाने भरे होंगे, लोग कहत ना होने के बावजूद भी भूखे मर रहे होंगे। भाई एक जिले में कहत है ना, पूरे मुल्क में तो नहीं है, पूरे मुल्क में तो सब्जा उग रहा है कि नहीं उग रहा, 80-82% एग्रीकल्चर लैंड पे जरिए जमीन पे उग रहा है ना, एक जिले पे तो खजाने तो भरे हुए हैं, खजाने तो खाली नहीं। बस कौमों से खयानत, कौमों के खजानों से खयानत, वो क्या है? जनाब शोएब की कौम खाइन थी, उन पर जो अजाब आया उनकी खयानत की वजह से आया। तवज्जो है आप हजरात की? चलिए, आप बेशक इसी तरह खामोश रहें मगर सुनते रहिएगा। सलवान आगे आ जाए, लेकिन मैं हैरान यूं होता हूं कि रोज मैं सोचता हूं भी जब इतना खामोश बैठे तो कल तो नहीं आएंगे, मगर फिर आप आके उसी खामोशी से माशाल्लाह बैठ जाते हैं, ये भी बड़ा हौसला है आपका। एक बार और सलावत भेजिए मोहम्मद आले पर। खैर जनाब, तो जनाब शुएब की कौम पर क्यों अजाब है? मदाइन में मबूस हुए थे ना, और फिर बीशा एक जगह है, बीशा कछार को भी कह सकते हैं, बीशा उस जगह का नाम भी, बहरहाल बीशा है रिवायात में, जहां पर अजाब आया जनाब शुएब की कौम पर। क्या था पैमाना? ऐजाद करने वाले कौन है? जनाब शुएब, वजन के पैमाने, वजन होता है ना, बाट होते हैं, तराजू होता है, इन सब के मौजूद हैं जनाब शुएब अलैहिस्सलाम। जैसे जनाब इदरीस के बारे में बताया था कि खयात थे, ऐजाद किया, खयाती का फर्क, कलम ऐजाद किया, यानी लिखना कलम से शुरू किया सबसे पहले जनाब इदरीस ने। तो जनाब शुएब वो हैं जिन्होंने जमाने को, इंसानियत को मिक्याल दिया, पैमाना दिया, वजन दिए, और बताया कि देखो ईमानदारी से तोलना, जितना जिसका हक है उसको देना और उतना अपना हक लेना। शुरू में ठीक चली कौम, उसके बाद फिर देखा कि नहीं, डंडी मार सकते हैं, नीचे गोंद भी लगाया जा सकता है, मोम भी लगाया जा सकता है, मकरातीस भी लगाया जा सकता है, जब से शुरू हुआ डंडी मारना, لہذا قرآن مجید نے جو انہیں کہا کہ یہ خیانت کرتے تھے کم تولتے تھے تو وہ محض ترازو والی بات نہیں ہے بلکہ علامت بتائی کہ کسی بھی چیز میں خیانت سے کام لینا یعنی کسی کو اس کا حق پورا نہ دینا اور اپنے لیے چاہتے تھے کہ ہمیں پورا ملے اپنا پورا حصہ لیتے تھے جب دینے کی باری آتی تھی تو ڈنڈی مارتے تھے بس عذاب کس وجہ سے آیا کہ اپنا حق لے رہے ہو چھین چھین کے اور دوسروں کو کم دے رہے ہو یہ سبب یہ خیانت عذاب کا موجب بن گئی جب تاجر خیانت کریں جب خزانوں پر بیٹھے ہوئے لوگ خیانت کریں اپنا حق کیسے لیتے ہیں قرارداد پیش ہو گئی اسمبلی میں کیوں بھائی اس خرچے میں مہنگائی بڑھ گئی اس تنخواہ میں کام نہیں ہو رہا ہے نا یہ سینیٹر اسمبلی کے ممبران یہ سارے کھل کے بات کر رہا ہوں ابھی کیونکہ ہو چکا چند مہینے پہلے ان سب کا پورا نہیں ہو رہا بھائی پورا نہیں ہو رہا کم الاؤنسز بڑھوا لیے نا اور اس پہ سب اکٹھے ہو گئے کوئی ایک بھی مخالفت میں نہیں بولا سب نے قرارداد پاس کیا ہاں ہاں بڑھاؤ بڑھاؤ یعنی کیونکہ اپنا گزارا نہیں ہو رہا اپنا حق لیا پورا لیا 20% 25% الاؤنسز بڑھائے تنخواہیں بڑھوائی خوش ہو گئے جب دوسروں کو دینے کی باری آئی تو خیانت ہوئی کہ نہیں کہ جن کا خون چوس کے تم اپنے حقوق لے رہے ہو کہ ہم رات بھر جاگتے ہیں ہم قوم کے لیے سوچتے ہیں کہ اس کو کیسے کیسے لوٹا جائے رات دن اس فکر میں مصروف رہتے ہیں ہم کہ ان کو کیسے لوٹا جائے اب کیا بیچا جائے اب کیا بیچا جائے اب کیا بیچا جائے اب کون کہاں سے کمیشن ملے گا اب کتنے ارب پہ کتنے ارب ہمارا ہوگا اتنے ارب تمہارا ہوگا ہم اتنی فکر کرتے ہیں لہذا الاؤنسز بڑھاؤ تنخواہ بڑھاؤ بڑھ گئی سب کی بڑھ گئی اور وہ بےچارا تیسرے یا چوتھے اسکیل کا ملازم روتا پھرے سر پٹکتا پھرے اس کو ڈنڈے بھی مارو اس کو گیس بھی مارو کیوں اپنے حیثیت سے زیادہ مانگ رہا ہے حالانکہ حق تو ان کا ہے نا غریبوں کو دینے کی باری آئے تو نہیں بلکہ ان کے منہ کا نوالا بھی چھین لیا جائے ان کو تنخواہیں بھی نہ دی جائیں وہ کرپٹ ہوتے ہو جائے رشوتیں لیتے ہیں اسی میں گزارا کرو حق نہیں دے رہے نا سزا کا حق کب ہے اس وقت سزا دو کہ جب اس کا حق دے رہے ہو حق تو دے نہیں رہے ہو اپنے جو تمہارے گھر میں کام کرنے والے ان کو بھی حق نہیں دے رہے اور دنیا میں انسانیت کے ڈھنڈورے پیٹتے پھرتے ہو گھر کے نوکر تو دیکھو تو یہ خیانت ہوتی ہے قوموں سے قوموں کے خزانوں سے لہذا وہ خزانوں سے خیانت کرتے تھے لہذا جناب شعیب نے سمجھایا بتایا عذاب کی خبر دی جو تم دوسروں کا حق کھا رہے ہو تم پر عذاب آ جائے گا کہ جناب شعیب آپ کا احترام کرتے ہیں آپ کی عبادت کی وجہ سے آپ اللہ کے نیک بندے اپنے کام سے کام رکھیے ہمیں ٹوکنے کی ضرورت ہمارے کاموں میں مداخلت کی ضرورت نہیں کسی کو بےمانی پہ ٹوک کے تو دیکھیے ذرا کیوں بےمانی کر رہا ہے کہے گا اسی بےمانی کے پیسوں سے تو تمہیں پیسے دے رہا ہوں اب کیا جواب دیں گے آپ صلوات بھیجیے محمد آل محمد پر ہے نا لہذا بڑے پھونک پھونک کے قدم رکھنے کی ضرورت ہے نا کہ اپنے کام سے کام رکھو بھائی آپ عبادت گزار ہیں یہ عقل نہیں دیا آپ کو کہ آپ یہ سب ہمیں نصیحتیں کرنا شروع کر دیں ورنہ ہم آپ کو اپنی بستی سے نکال باہر کریں گے کہا میں جاؤں یا نہ جاؤں مجھے کوئی شوق بھی نہیں تمہیں سمجھانے کا زیادہ لیکن اللہ کی طرف سے مجھ پر حجت تمام ہے تمہیں بتا رہا ہوں اللہ کے حکم سے بتا رہا ہوں میرے لیے آسان ہے کہ تمہاری مخالفتیں مول نہ لوں لیکن اللہ کا حکم تم تک پہنچا رہا ہوں تمہارے فائدے میں کہ اگر تم نے یہ عادت نہ چھوڑی تباہ ہو جاؤ گے اللہ کا عذاب آ جائے گا بات اتنی آگے بڑھی کہ اللہ نے جناب شعیب سے کہا نکل جائیے باہر جتنے بھی مومنین ہیں جن پر ظلم ہو رہا ہے ان کو لے کے نکل جائیے مارتے تھے جناب شعیب پر جو ایمان لائے ان آدمیوں کو مارتے تھے ان مومنین کو مارتے تھے دیکھیے بھی نتیجہ کہاں نکال کے دیں گے آپ کو پہلے مقدمہ بنا لیں کسی وجہ سے یہ واقعہ ہم نے چھیڑا ہے جناب شعیب نکل گئے مومنوں کو لے کے اچانک عذاب نہیں آیا خبر تو آ رہی تھی علامت آئی گرمی نازل ہوئی ان پہ کیسی گرمی ان کا پینے کا پانی بھی گرم ہو گیا پھر بھی ایمان نہیں لا رہے ہم نے کل کیا عرض کیا تھا کہ بے خبری میں اللہ کسی کو بے خبری میں ہلاک نہیں کرتا علامات بھیجتا ہے بس جتنا مرتبہ انبیاء اور ائمہ کا بڑھتا جائے گا اتنی ہی سنت الہی زندہ ہوتی چلی جائے گی اتنی ہی سنت الہی. ابھی آگے کے لیے زمین ہموار کر رہے ہیں، یہ جملہ بھی ذہن میں رکھیے. جناب شعیب مومنوں کو لے کے نکل گئے، 7 دن تک یہ علامت ان پر موجود رہی، گرمی گرمی، گھر میں جاتے ہیں گرمی، پانی پیتے گرم کھولتا ہوا، پھر بھی ایمان نہیں لا رہے. یعنی اللہ پھر بھی مہلت دے رہا ہے کہ اب بھی توبہ کر لو، اب بھی توبہ کر لو، بے خبری میں کسی کو ہلاک نہیں کرتا، عذاب نہیں دیتا. نہیں مانے. آخر 8ویں دن اللہ کا عذاب آیا. کیسے آیا؟ کہ انہیں ابر نظر آیا، بادل، ان کا چلو اس کے نیچے چلو، وہاں دوڑ کے پہنچ گئے. اوبیشا نام کی جگہ بتا رہا ہوں آپ کو، اس سے مراد کچھار ہے یا جگہ کا نام ہے، جو بھی ہے، بہرحال وہ عذاب کی جگہ ہے. یہ سب اس جب بادل کے نیچے پوری قوم جمع ہو گئی، جس کو یہ سمجھے تھے کہ ابر باران ہے، اسی کو اللہ نے حکم دیا کہ ان پہ آگ برساؤ. وہ جو بجلی کڑکتی ہے نا، انہی بادلوں میں ہے کہ نہیں ہے، اسی میں سائقہ موجود ہے. وہ ابر رحمت نہیں تھا، ابر رحمت ہوتا تو کبھی بھی عذاب میں نہیں بدلتا، اس میں سائقہ ہے، اس میں بجلی ہے. جہاں بجلی گرتی ہے جلا دیتی ہے نا، یعنی بجلی کو الگ رکھا ہے، اس کا نام ہی سائقہ ہے. بس وہ سائقہ ان پر پڑی، وہ سب کے سب اس میں جل کر، یعنی بجلی گری، سب جل کر راکھ ہو گئے. جناب شعیب کو ایک طرف پھر بھی دکھ ہے کہ یہ مارے گئے، ہلاک ہو گئے سب، اللہ کی یاد میں گریہ کرتے ہیں. دیکھیے مشیت کا نظام کیسے چلتا ہے، اس طرف اشارہ کرنا چاہ رہا ہوں. اتنا گریہ کرتے ہیں اور پھر یہ بھی کہتے ہیں، بار الہ تو جانتا ہے کہ میں جہنم کے خوف سے یہ گریہ نہیں کرتا، نہ جنت کے لالچ سے کرتا، میرے دل میں تیری محبت نے گھر کر لیا، میں تجھ سے ملاقات چاہتا ہوں، تیری محبت میرے دل میں گھر کر، میں تیرا دیدار چاہتا ہوں، میں تیری ملاقات چاہتا ہوں. تو جانتے ہیں مشیت نے کیا جواب دیا؟ اب دیکھیں جناب شعیب کا کرنا، کہتے شعیب آپ کے اس گریے کی وجہ سے، آپ کی اس محبت کی وجہ سے، اپنے نیک ترین بندوں میں سے ایک بندے کو آپ کی خدمت کے لیے بھیجوں گا. چلیے ایک جھونکا لے ہی لیجیے، آپ ایک سلوات بھیجیے محمد آل محمد کو. اپنے نیک ترین بندوں میں سے ایک بندے کو آپ کی خدمت کے لیے بھیجوں گا. اب جناب شعیب منتظر ہے کہ اللہ کی طرف سے کوئی نیک بندہ آئے گا. اب وہ نیک بندہ کیسے آیا؟ اب نظام دیکھیے مشیت کا. جناب یوسف علیہ السلام نے دنیا سے جاتے وقت پوری آل یعقوب کو جمع کیا. آل یعقوب کو جمع کرنے کے بعد ان سے کہتے ہیں کہ دیکھو میرے بعد تم پر قبطی، یعنی یہ فرعون کی قوم، یہ مسلط ہو جائے گی، مگر یاد رکھنا، اپنی نسلوں کو بھی بتاتے رہنا کہ یعقوب کے بیٹوں میں سے لاوی، جو جناب یوسف کے بھائی ہیں، لاوی کی نسل میں عمران نامی شخص کے یہاں بیٹا پیدا ہوگا موسیٰ، وہ موسیٰ تمہیں نجات دلائے گا فرعونیوں سے. اس لیے میں عرض کر رہا ہوں کہ موسیٰ کا نام کوئی نیا نہیں تھا. کل میں نے عرض کیا نا، نیا نہیں تھا، سب جانتے تھے موسیٰ. اور یہ جناب یوسف سے لے کے جناب موسیٰ تک کا درمیانی زمانہ 400 سال سے 800 سال تک کہلاتا ہے، جو بار بار میں تکرار کرتا ہوں. لہذا سب جانتے تھے کہ جو نجات دلائے گا فرعونیوں سے اس کا نام کیا ہے؟ موسیٰ. اس لیے ہر گھر میں موسیٰ ہوتا تھا. وہ جو کل میں نے بات کی تھی کہ موسیٰ کوئی نیا نام نہ تھا، نجومی نے بتایا تھا موسیٰ ہوگا، بنی اسرائیل جانتے تھے کہ موسیٰ ہوگا، اسی لیے ہر گھر میں ایک بچے کا نام موسیٰ ہوتا تھا. اسی لیے فرعون پریشان ہوا تھا کہ ہر گھر میں موسیٰ ہے، کتنے موسیٰ پکڑوں. لیکن اللہ نے بے خبری میں ہلاک کسی کو نہیں کیا، اسی کے نجومی نے بتایا کہ نہیں، ابھی وہ موسیٰ پیدا بھی نہیں ہوا. کیا بتایا اسے؟ ابھی وہ موسیٰ پیدا نہیں ہوا، یعنی روک سکتا ہے تو روک لے. مشیت ایسے اعلان کرتی ہے، ابھی پیدا نہیں ہوا، ہزاروں ہیں نا، چھوڑ ان کو، ابھی وہ موسیٰ پیدا نہیں ہوا، اب تو روک سکتا ہے تو روک لے. تو سنت الہی کیا ہے؟ کبھی بھی بے خبری میں نہیں مارے گا. اب اس سنت الہی کو دیکھتے چلے آئیے، جتنا مرتبہ بڑھے گا اتنی ہی سنت الہی آپ کو نظر آئے گی. پیغمبر ختمی مرتبہ सल्लल्लाहु अलैहि वसल्लम रहमतुल आलमीन है ना, रहमतुल आलमीन। हमने अर्ज किया, बद्दुआ नहीं दी, वो इनफरादी तौर पे जिसको कहा उहद में को कहा, वो हाथ पैर छलोगे जाके मर गया, जिसने जख्म लगाया था उसका हाल यह हुआ। अब आइए सुन्नत इलाही कैसे जिंदा करते हैं आइम्मा ताहिरीन अंबियाए किराम। किसी भी जंग में मौलाए आरिफान ने, मौलाए कायनात ने अपना तारुफ कराए बगैर और अंजाम बताए बगैर कत्ल ही नहीं किया किसी को। पहले अपना तारुफ कराया ना अली इब्न अबी तालिब, और अभी कुछ देर में तेरे जनाजे पे मरने वालियों का एहतिमाम करता हूं अगर मेरे मुकाबले पे आएगा, अभी रोने वालियों का एहतिमाम कर दूंगा तेरे जनाजे पे। याबर इब्न अब्दवा से कहा था, अब देखिए क्या शान है मौला की। अगर यही तारुफ खैबर में करा देते कि मैं अली इब्न अबी तालिब हूं आ मेरे मुकाबले में, तो मरहब फौरन आता, और उसे एक हसरत रहती कि मेरी मां ने गलत बताया था, मुझे मारने वाला तो अली है। लेकिन नहीं, ऐसा नहीं हुआ ना। हर जंग में अपना नाम अली बताने वाले ने जब खैबर में पहुंचा तो कैसे तारुफ कराया, सम्मी तो उम्मी हैदरा, मैं वो हूं जिसकी मां ने उसका नाम हैदर रखा है। क्यों बताया हैदर नाम? बेखबरी में नहीं हलाक करना इसे, क्योंकि इसकी मां ने इसे बताया है कि तेरे कातिल का नाम हैदर होगा। इसलिए हर जंग में अपना नाम अली बताने वाले ने यहां हैदर कहा कि तेरी मां ने तुझे जो बताया है नाम, इसी आज के दिन के लिए मेरी मां ने मेरा नाम हैदर रखा है। अब समझ में आ गई बात, कभी बेखबरी में हलाक किया अली ने किसी को? नहीं, अंजाम बता के मारा। अब आजा, अब तो तुझे पता चल गया ना मैं हैदर हूं, अब आजा। आया मुकाबले पर, हैदर के हाथों वाचले जहन्नम हुआ। तो बस सुन्नत इलाही क्या है, मूसा नहीं आया, रोकना है तो रोक ले, इन हजारों मूसा को छोड़ दे जो बनी इसराइल में, जो तुझे हलाक करने वाला है वो अभी पैदा भी नहीं हुआ, अब पैदा होगा, रोक सकता है तो रोक ले। निजुमी ने बताया ना, अब उसने पहरे बिठा दिए और खुद बनी इसराइल डर के मारे अपनी अजवाज के नजदीक नहीं जाते थे कि अगर आसारे हमल नुमाया हुए तो कत्ल कर दी जाएगी बीवी पे, पेट में से बच्चा निकाल के भी मार दिया जाएगा। ऐसा जालिम था, इतना जालिम था, लिहाजा करीब नहीं जाते थे। मगर इमरान लावी की नस्ल में जो पिदरे बुजुर्गवार हैं जनाब मूसा के, वो बड़े दिलेर थे, अपनी कौम से कहा ये कैसे हो सकता है, जब मशीयत ने तय कर लिया तो आने वाले को कौन रोक सकता है, कौन रोक सकता है। इनके घर पे भी काबिलाएं बैठी हैं, मगर दोनों रिवायतें हैं, दोनों पेश कर रहा हूं। एक तो ये कि अल्लाह ने आसार हमल को मल को पोशीदा कर दिया, जाहिर नहीं होने दिया। दूसरा ये कि वही घर में जो काबिलाएं थी उन्हीं में से एक ने कहा इत्मीनान रखो, युजाइद नाम है वालदा का, इत्मीनान रखो कुछ नहीं होता, मैं बाहर खबर ही नहीं दूंगी, तुम बेफिक्र रहो, अंदर भी तो मोमिन आले फिरौन पैदा होते हैं ना। जहां मोमिनीन की सफ़ों में खाइन आ जाते हैं वहां खयानतकारों के दरबारों में बड़े बड़े मोमिन आले फिरौन बैठे होते हैं, जनाब हिजबेल की सूरत में, जनाब आसिया बिनते मुजाहिम की सूरत में, ऐसे लोग होते हैं ना। तो दोनों रिवायतें, इसलिए कि कहीं कोई पढ़ के आ जाए मुझे कहा ये भी तो हुआ था, तो भाई बता दिया आपको कि ये भी हुआ था, कि उसने छुपाया। जब विलादत हुई कहा नहीं कुछ नहीं हो, गोश्त का लो खून का लो थोड़ा ही खत्म, बच्चा विलादत हुई जनाब मूसा अलैहिस्सलाम की, मैंने बता दिया ना कि उसको मालूम है ना कि मूसा हलाक करेगा, और हजारों मूसा है माशरे में और चले आ रहे हैं सदियों से, हर घर में मूसा, हर घर में मूसा। और इस रिवायत में भी कि जनाब यूसुफ से खबर सुनने के बाद हर बनी इसराइल अपने बेटों के नाम, एक ना एक बेटे का नाम मूसा जरूर रख देता था, नाम है ना, वरना आप बताइए कि अगर नाम पहले ना होता तो ये नाम कैसे पड़ा। खैर वो मुख्तसर करते हैं कि जब ये विलादत हुई तो कुरान मजीद कहता है कि हमने वही की जनाब मूसा की वालदा की तरफ। क्या मतलब वही की? वही के मुख्तलिफ मानी हैं, यानी वो इलाही ख्याल, वो मंसूबा जनाब जुदाइद के जहन में डाल दिया, दिलो दिमाग में, कैसे करो, इसे वही का नुजूल कहते हैं। ये भी एक वही की शक्ल है, अच्छा ख्याल। और इसी तरह शैतानी ख्याल शैतान की वही कहलाती है। कुरान मजीद में जिक्र है कि ये वो हैं, इन शैतान इनकी तरफ वही करता है, यानी इनको इशारे करता है, इल्हाम। जैसे कोई अच्छा शेर रात को सो रहा है, मुकम्मल नहीं हो रही मरकब, एक शेर आए तो कहते भाई इल्हाम हुआ। इल्हाम से क्या मुराद है? जिब्रील थोड़ी आए, एक ख्याल आया, कौन गया ख्याल, इसको कहते हैं। ये मुख्तलिफ चीज़ है। तो वो मनसूबा, अब हालांकि आजकल तो इल्हाम की ज़रूरत नहीं है, आप कलम कागज़ लेके बैठ जाए, वज़न कौन देख रहा है, मिसरा वज़न में है कि नहीं है, शेर बेवज़न, एक मिसरा दूसरे वज़न का है, तीसरा वज़न, तीसरा वज़न, अब तो आवाज़ होनी चाहिए, शेर वेर क्या पढ़ रहा है देखी जाएगी, आवाज़ सही होनी चाहिए, बाकी खैर है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। आप तजुर्बा कर लीजिए, आप आज घर जाके तजुर्बा कर लीजिए, 10-12 नोहे पुराने उठा लीजिए, आप सुबह तक 10 नोहे खुद लिख चुके होंगे, उन्हीं में से निकाल के लफ्ज़ इधर आगे पीछे कर दे, कौन वज़न देख रहा है, कौन बहर देख रहा है, कौन काफिया देख रहा है, कौन रदीफ देख रहा है, कौन मफहूम देख रहा है, कौन मानी देख रहा है, कौन ये देख रहा है कि इसमें कहीं मिस्र में ज़म का पहलू तो नहीं आ रहा, कोई इसको इन चीज़ों से किसी को गरज ही क्या है, कि मनकबत क्या है, मनकसत क्या है यही नहीं पता, सलाम क्या है, मनकबत क्या है यही नहीं पता, मजलिस में मनकबत पढ़ रहा है और मनकबत की महफिल में सलाम पढ़ रहा है, जो पढ़ जाओ आवाज़ अच्छी होनी चाहिए, खैर है बस, बाकी सब। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। खैर तो पहले होते थे ना शायर के जनाब, वो शेर कहते थे, बनाते नहीं थे, शेर बनता नहीं है, शेर या कहा जाता है या होता है, मैं तो शायर नहीं, लेकिन इतनी चीज़ें तो मैंने मानी बयान में पढ़ी है ना, इल्मे मानी बयान में, कि भाई समझने का भी सुनने का भी, कान को हथौड़े लग रहे होते हैं जब बेवज़न कोई शेर पढ़ रहा होता है, बेवज़न शेर कान में से कोई हथौड़े मार रहा है, ये होता है, कराहत होती है। भाई हर चीज़ का कायदा है, कुरान मजीद के भी पढ़ने का सलीका है ना, भाई अल्लाह की इबादत है, जैसे चाहे कर लो, ऐसे कैसे होगा, ऐसे नहीं होगा, पहले क़याम होगा, फिर रुकू होगा, फिर सजदा होगा, कवानीन बना दिए ना अल्लाह ने, आपको क्या कि इबादत कर रहा हूँ मैं, मनकबत कर रहा हूँ, इससे क्या फ़र्क पड़ता है, छोटा मिसरा बड़ा, छोटा मिसरा बड़े मिसरे की बात थोड़ी है, बात है कवानीन की जो वज़ा कर दिए गए ना, वज़ा कर दिए, उन कवानीन से इन्हिराफ नहीं है, हर चीज़ में कवानीन है, अदब में भी कवानीन है, ज़ाबते हैं, शायरी के भी ज़ाबते हैं, ऐसे थोड़ी आप ज़ाबतों से बाहर निकल के शेर कैसे हो जाएगा, ऐसे थोड़ी होता है। तो जैसे इबादत ज़ाबतों में है, आइन में है, कानून में है, उसके तहत चलना है, कुरान मजीद ज़ाबतों में है, आइन में है, शरीयत में है, अपनी मर्जी से कैसे हो जाएगी, क्या आप दिन में रोज़ा रखते हो, भूखे ही तो रहना है, मैं जोहर से शुरू करूंगा फजर तक, भाई भूखे ही रहना, ठहरा 15-16 घंटे तो मैं ये कर लेता हूँ, सहरी की जगह जोहराना खा लूंगा और सहरी से रोज़ा खोल लूंगा, थोड़ी होता है कवानीन, भूखा रखना मकसूद थोड़ी है कि कुछ भी करो भूखे रहो, कुछ भी करो भूखे रहो थोड़ी है, कवानीन है, ज़ाबते हैं, उन ज़ाबतों की पाबंदी करना बड़ा ज़रूरी है। नए लिखने वालों से गुजारिश कर रहा हूँ कि रहम कर दो उर्दू शायरी पे, बहुत हो गया इसका नशर, अब कोड़ा छोड़ दो, दूसरों के लिए भी ऐसा ना करो, या उस्ताद बनाओ किसी, उस्ताद भी किसी पढ़े लिखे को बनाना जो शायरी जानता हो, ऐसे बस जो है कहता चला जा रहा है, कहता चला जा रहा है, कुछ समझ में कुछ नहीं आ रहा, हो क्या रहा है, एक सुन लिया तो समझो 50 तो सुन लिया, कोई सब में एक ही चीज़ है और कुछ है ही नहीं उसमें। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। खैर को बुरा मानता है तो माने, मैं क्या करूं, मेरी तो आदत यही है भाई, मैं जो कह देता हूं जो दिल में होती है नहीं रखता, कह देता हूं उसको। खैर जनाब मूसा के लिए मंसूबा दिलो दिमाग में उतार दिया, एक गिरिया कुना हालत में अपने बच्चे को लहरों के हवाले कर रही है, संदूक बना के उसमें लिटा दिया, कोई ताबूत सकीना उसे कुरान मजीद ने कहा ना, लिटा दिया, रोते हुए देख रही, वही इल्हाम हो रहा है, तसल्ली दे रही है, मशियत इत्मीनान रखे, ए मादरे मूसा हम वापस पलटाएंगे, अब दिखा रहे हैं, बता रहे हैं आपको कि मशीयत का निज़ाम कैसे चलता है। ये तैरता हुआ संदूक पहुंचा, खुलासा वो किस्सा तो सुनते रहते हैं आप, जनाब आसिया ने संदूक उठा लिया, बच्चा देखा, अल्लाह ने मोहब्बत दिल में डाल दी, फिरौन से कहा अभी मुबारक हो, औलाद दे दी अल्लाह ने, बच्चा दे दिया, पालेंगे, और मैंने इसका नाम भी रख दिया मूसा। अरे भाई ये क्या गजब किया, इसी का तो खौफ था। किसने नाम रखा है मूसा? पढ़ लीजिए किसत अंबिया, जनाब आसिया ने मूसा पानी शजर दरख्तों में फंसा हुआ मिला था, पानी में मिला था, मूसा यही माना था। मूसा तो हजारों नाम है। फिर उन्होंने कहा ये क्या गजब किया, एक तो पता नहीं बनी इसराइल का बच्चा है ये, कयाफे से लगता है, ऊपर से नाम भी तुमने वो रखा। अरे तो क्या फर्क पड़ता है, तेरे घर में जब पलेगा तुझे अक्ल नहीं है, ये वो मूसा तो हो ही नहीं सकता जो तुझे हलाक करेगा। भाई जब तेरे घर में पलेगा यहां परवान चढ़ेगा। देखा मशीहत इंतजाम कर रही है, यही पलेगा। बस आज के फिरौन को भी ये नहीं पता, पूरी दुनिया में हाथ पैर मारता फिर रहा है, इनको रोक लूं, इनको रोक लूं, लुबनान को रोक लूं, ईरान को रोक लूं, शाम में रोक लूं, पाकिस्तान में रोक लूं, उसे ये पता ही नहीं कि भेजने वाला तेरे घर में भी भेज सकता है। अपनी खबर नहीं है कि 50 समंदरी नॉट के फासले पे क्या है, दुनिया की खबरें लेता फिर रहा है सैटेलाइट से, है कि नहीं है? ऐसे ही है, जरूरी नहीं कि वो जगह हो। मैं तो एक इशारा कर रहा हूं कि आलम ये है कि 50 नॉट फ्लोरिडा से दूर है वो जगह, उसका आज तक नहीं पता, और सैटेलाइट से आपके गटर गिन रहा है कि रिजविया में कितने, नाजोबाद में कितने, इसी से तो डराते ना, इनको इतनी मालूमात है। अपने घर में भी तुम जो बात करते हो वो जाती है, जब ये तो मैं खुल के बोलता हूं कि जब घर में भी बात करनी है उसके पास जानी है तो फिर मजमे में बात करो ना, फिर छुप के क्या बात करनी, जब सारी बातें अगर खबरदार मोबाइल बंद कर दो बात जा रही है तो फिर मजमे में बात करो। जब मोबाइल से भी जा रही है, यहां से भी जा रही है, नेट पे भी जो कुछ लिख रहे हो वो भी जा रहा है, सब वही जा रहा है, सर्वर उन्हीं ने लगाए हुए हैं, उनके पास भी सर्वर है ना। आप कितनी कोड डाल लें अपने कंप्यूटर में, खुदा के बंदो किस चक्कर में हो, मुझे तो ये सब काम नहीं आते, लेकिन इतना तो मैं भी जानता हूं कि जब आप पासवर्ड उसमें डाल रहे हो तो कहीं तो मशीन में वो जा रहा है ना, ABCD आप समझ रहे, मैंने कोड लगा दिया, पासवर्ड लगा दिया, ओ भाई कहीं उसका सर्वर है, कोई भी पासवर्ड डाल लो जाना वही है, बस ये इनका सर्वर है। हमारा सर्वर वो है जिसे अल्लाह ने सर्वर बनाया है, हैं दोनों के सर्वर, वो इंग्लिश में कोई माना लेते हो सर्वर का, हम अपने मान जबान में लेते हैं कि सर्वर कौन है हमारा, शहनशाह कौन है, लिहाजा वहां भी सब प्रोग्रामिंग हो रही है। अब वही पल रहे हैं जनाबे मूसा, और नाम भी रख दिया, दूध किसी का नहीं पीते, वही वही बनी इसराइल की एक औरत है उसको बुलाओ। अब फिरौन चिल्लाता, फिर वही बच्चा भी बनी इसराइली, औरत भी बनी इसराइली। आसिया ने फरमाया अरे क्यों डरता है तू, इतनी बड़ी तेरी हुकूमत, इतनी बड़ी तू ताकत, इतनी बड़ी सुपर ताकत, इतनी सी हिजबुल्ला से डरता, इतनी सी हिजबुल्ला से? अब उसको हुआ नहीं नहीं मैं नहीं डरता भाई, मैं नहीं डरता, आगे आओ फिर क्या होता है, इतनी बड़ी सुपर ताकत, इतनी सी हिजबुल्ला से डर रहा है भाई, क्यों डर रहा है? वही मूसा का फिरौन का हाल है, अरे ये बनी इसराइल औरत भी आ गई, इसका नाम भी मूसा, ये भी बनी से क्या कर रही है तू, गजब कितनी बड़ी ताकत होकर डरता है, तेरे घर में पलेगा, तेरे साए में पलेगा, फिर तुझे कैसे लड़ेगा? चलो ठीक है, अब गैरत आई, नहीं भाई मैं इतनी बड़ी ताकत, ये बच्चा मेरा क्या करेगा, ठीक है समझ में आई बात, ये है निजाम। अब देखिए जनाब शोएब से क्या वादा है, अपने बेहतरीन बंदे को आपकी खिदमत के लिए भेजूंगा, आप मुझसे मोहब्बत करते हैं, आप मेरे लिए रोते हैं, गिरिया उजारी करते हैं, मुझसे मुलाकात के लिए बेचैन हैं, अपने पाक और नेक तरीन बंदों में से एक को आपकी खिदमत के लिए भेजूंगा। आप देखिए निजाम कैसे चल रहा है मशीहत का। जनाब मूसा बड़े होने शुरू हुए, खूब माशाल्लाह वजीहो शकील, धनोमंद, आम आदमी से ज्यादा ताकत, कोई काम लेना चाहती है ना मशीहत। 17-18 साल के हो गए, अब शौक हुआ बाहर निकल के घूमू शहर में, बयाबान में निकले। अब देखिए कौमों का हाल क्या होता है, पूरी तवज्जो के साथ जानते बनी इसराइलियों का क्या हाल हो गया, जुल्म की चक्की में पिसते पिसते इनका अकीदा डावाडोल हो गया, ये ढिलमिल यकीन हो गए, बैठते थे एक दूसरे से खामखा की खबरें सुनाते थे हमें, क्या हो रहा है हमारे साथ, कब तक होगा हमारे साथ, यकीन जानिए यही अल्फाज उनके होते थे, उनके कब तक होगा, कब तक मरेंगे, खाली खबरें, खाली वादा। कब आएंगे मूसा? सब माजल्ला गलत खबर है। इतना कुछ हो रहा है, कोई नहीं आता, इतने मर गए, जवान मारे जा रहे, और ये फिरौनी, ये किबती हमारे औरतों को कलीजी में ले रहे हैं, कोई हमारा पुरसाने हाल नहीं, बस हमें खबर दिए जा रहे हैं सब्र करो सब्र करो सब्र करो। ये नौबत शुरू हो गई। वो जंगल बयाबान में कोई बेचारा काहिन रहता था, पुराना आलिम इनका बहुत बड़ा, मां गए, कहला खाली खबरें ही हैं या कुछ होगा भी? कब तक? हम नहीं मानने वाले, अब हमारे लोगों का अकीदा डामाडोल हो रहा है, हम नहीं मानते, फिर हम इनके मजहब को मानेंगे, ये कब तक होगा हमारे साथ? वही सवाल। इसीलिए बनी इसराइल को सिंबल बनाया अल्लाह ने, कि देखते रहना, पढ़ते रहना, सुनते रहना और इबरत हासिल करते रहना, कभी उम्मीद का दामन हाथ से जाने मत देना, कभी परेशान मत होना, कभी मत घबराना। देखिए भी बताता हूं आपको नतीजा क्या निकलता है। और जनाब मूसा वहां से गुजर रहे सवारी पे, देखा उस आलिम ने, रोका, क्या नाम है तेरा? जनाब मूसा उतर आए, बुजुर्ग है एहतराम में, मेरा नाम मूसा है, कहाँ रहता है? मूसा, फिरौन के घर में पलकर जवान हुआ हूँ, ये नहीं कहा मैं उसका बेटा हूँ, कहे हाकिम के इसके फिरौन के घर में पलकर जवान हुआ, निशानियाँ देखी सारी, निशानियाँ देख के झुक गया, लोगों से कहता है कि यही है मूसा, तुम्हें नजात दिलाने वाला। वो बहरे राहिब का किस्सा है ना, जनाब अबू तालिब को बताया था ना, काश मैं जिंदा होता जब ये अपने नबुवत का ऐलान करता तो मैं इसकी नुसरत करता, लेकिन मैं मर जाऊंगा, अबू तालिब इसकी हिफाजत करना यहूदियों से, यही है नजात दहिंदा। बस उसने कहा यही नजात दहिंदा, यही मूसा है। जनाब मूसा के दिल में मोहब्बत पैदा हो गई बनी इसराइल की। अभी नबुवत का जिक्र नहीं है, अभी पैगंबरी का जिक्र नहीं है, अभी मोहब्बत पैदा हो गई दिल में। देख रहे हैं कि बनी इसराइल पे कैसे जुल्म हो रहा है, कैसे जानवरों की तरह इनसे काम लिया जाता है। बाजार में निकले, कभी कभी एक आदमी की गलती पूरी कौम को भुगतनी पड़ती है, जानते हैं ना आप, एक आदमी का, ये एक गिरोह का हरकत पूरी पूरी कौमों को नुकसान उठाना पड़ता है। वो सब मिसालें कुरान मजीद में मौजूद हैं। बाजार से जा रहे हैं, देखा एक किबती का और एक बनी इसराइली का झगड़ा हो रहा है। अब खबर तो मिल गई थी ना भाई, छुपाओ, अगर खबर मिल गई तो कि मूसा यही है, लेकिन वो बनी इसराइली क्या जिसके पेट में मार टिक जाए, वो जब तक बताएगा नहीं दूसरी आबादी में जाके, उसको चैन नहीं आएगा। आजकल मोबाइल पे बता देते हैं, सलावत भेज दीजिए मोहम्मद आले मोहम्मद पर। अपने राजों को छुपाओ, अपने राजों को छुपाओ, अपने असरार को छुपाओ। मोमिन की पहचान बताई मासूमीन ने, कि वो मोमिन है हमारा जो हमारे असरार की हिफाजत करता है, हमारे राजों की हिफाजत करता है, हमारे राजों को फाश नहीं करता। ये राज क्या है जिंदगी रही बताएंगे आपको, लेकिन अभी फिर बात कहीं और चली जाएगी। खैर, उसने जैसे ही देखा मूसा ने आवाज़ दी, मूसा मदद करो, तो मेरी कौम क्या देखो मुझे मार रहा है। जनाब मूसा आगे बढ़े, छुड़ाया उस बनी इसराइल को, और उसको जो एक हाथ मारा वो मर गया, मर गया। जनाब पूरे शहर में खबर फैल गई, तो मूसा ने मार डाला कि वो भी किबती को मारा, हुक्मरानों के बच्चों पे हाथ उठा दिया भाई, गरीबों के जितने मरते रहा करें उसे क्या फर्क पड़ता है, वो हुक्मरान तबके का आदमी मार दिया। लिहाजा सारे वडेरों का इजलास बैठ गया कि अगर आज इन माज़ अल्लाह मिसाल में कोई मुनाकशा लड़ाई झगड़ा नहीं होता आज के जबान में, मत कर, आज अगर इन पस्त लोगों को ये हिम्मत दे दी, कमियों को ये हिम्मत दे दी, तो फिर तो मुश्किल हो जाएगी। लिहाजा बेशक हमारे महल में पला है, इसको कत्ल करो, मनसूबा बंदी शुरू। अभी वो मीटिंगें जारी थी, दूसरा दिन आ गया। दूसरे दिन मूसा बाजार में गुजरे, देखा उसी बनी इसराइल का दूसरे के साथ झगड़ा हो रहा है। और फिर ने मूसा को देखा, मूसा मदद करो। जनाब मूसा ने कहा, तू खुद ही बहुत बड़ा फितना लगता है, जहां झगड़ा नहीं हो तू पहुंचा दो, तुझे पहुंचा दो वहां झगड़ा करा देगा, तीली दिखाएगा आग लगा देगा, तो खुदा का खौफ कर लो, कभी तो सोचो कि एक आदमी की हरकत कौमों को कैसे नुकसान पहुंचाती है। तुम दो चार आदमी कोई हरकत करके चले जाओगे, भुगतना किसे पड़ेगा? तुम तो खुश होगे हमने काम दिखा दिया भाई, شعور شعور. قوموں کو لے کے چلنا اتنا آسان ہے، مذاق ہے، اور وہ بھی مختلف الخیال مختلف المزاج، بچوں سے لے کے بڑوں تک. ماشاءاللہ ماشاءاللہ، بنی اسرائیل کی بات کر رہا ہوں، آپ کہیں اور نہ پہنچ جائیے گا. صلوات بھیجے محمد آل محمد پر، ہاں ان کو بتا رہا ہوں. تو ایسے لوگ، پہلے تو اس کو ڈانٹا کہ تو ہی فتنہ ہے، کل بھی تو فساد کر رہا تھا، آج بھی فساد کر رہا ہے، ایک مدد کرنے والا کیا مل گیا؟ مدد کو نہیں کرے تو اس کو برا بھلا کہیں گے، دیکھا نہیں آئے نہیں پہنچے، دیکھ لیا. یہ ہے قوم کی محبت. کس چیز میں راضی تھے یہ لوگ نہیں معلوم، کس چیز میں راضی تھے. بہرحال بنی اسرائیل بنی اسرائیل تھے. تو کہا بھائی مدد کرو جو بھی ہو. کہا کہ تو فتنہ ہے، کل بھی تو نے ہنگامہ برپا کیا اور آج بھی یہ برپا کر رہا ہے، یعنی تو ہی وجہ سے فساد ہوتا ہے. لیکن اب مدد تو کرنی ہے، نہیں مدد کریں گے تو بنی اسرائیل نہیں برا بھلا کہیں گے، دیکھا آئے تھے ہماری بھی مدد نہیں کی. لہذا اس کو ہٹایا. اب اس کی طرف بڑھے تو اس نے چلا کر کہا، موسیٰ کل بھی تم نے ایک کو مارا تھا، اب چاہتے ہو مجھے بھی قتل کر دو. اب یہ مناقشہ جاری ہے کہ آنے والا دور سے آیا. کون آیا؟ قرآن مجید نے بس یہ کہا کہ آنے والا آیا، اقصی المدینہ شہر کے کونے سے آیا، کنارے سے آیا، اور آ کے کہا موسیٰ نکلو جاؤ، تمہارے قتل کا حکم ہو گیا. اب یہ تفسیروں میں اور قصص انبیاء میں اس کی تشریح ہے بڑی زبردست. کون تھا یہ بھائی؟ محل میں میٹنگ ہو رہی ہے نا، فرعون کے دربار میں، اس کا مطلب فرعون کے دربار میں موسیٰ کا چاہنے والا کوئی نہ کوئی ہے، یا حزبیل ہے یا جناب آسیہ ہے. دوڑایا خادم کو، جاؤ اس سے پہلے کہ موسیٰ تک پہنچے خبر دے دو، نکالو موسیٰ کو یہاں سے. کیوں؟ جانتے ہیں کہ موسیٰ کو کیا کام کرنا ہے، ابھی نکالو، ابھی قتل نہیں ہونا چاہیے موسیٰ کا. لہذا مخبر آیا. مخبر کیا؟ میں تو کہتا ہوں فرشتہ آیا. مخبر تو لفظ خراب ہے نا، برا ہے. یہ تو ان لوگوں کے لیے ہے جو خیانت کرتے ہیں، جو خیانت کرتے ہیں. وہ مخبر نہیں تھا، وہ تو خوشخبری لانے والا تھا، خوشخبری لے کر آیا. موسیٰ نکل جائیے، آپ کے قتل کے لیے دستہ چل پڑا. جناب موسیٰ کہتے ہیں ایسے کوئی سامان لیے نکلے، مصر سے لے کر مدائن تک کا سفر. جناب موسیٰ کی حالت خراب، صحت تباہ، کہیں ملا کھانا پانی، ملا نہیں ملا. مدائن پہنچے، ایک درخت کے نیچے جا کے استراحت کر رہے ہیں. کنواں ہے، مدائن یعنی اس جگہ کے لوگ، شہر کے لوگ آ کے پانی بھر رہے ہیں. دیکھا کچھ لڑکیاں، دو سے لے کے چار پانچ تک کا ذکر ہے، ہم تعداد کی جھگڑے میں نہیں پڑتے. دیکھا الگ کھڑی ہیں، باحیا، شرافت کا پیکر، اور پلو سے اپنا منہ چھپایا ہوا. جناب موسیٰ سمجھ گئے کہ یہ الگ ہے اور یہ الگ ہے. پوچھا ان بچوں سے، کیا خوف ہے تمہیں؟ تم پانی کیوں نہیں بھرتی؟ ڈول تمہارے پاس ہے، میں تمہاری کچھ مدد کر سکتا ہوں. وہ کہتے ہیں کہ ہم نیک ترین، اللہ کے نیک ترین بندے شعیب کی بیٹیاں ہیں، ہم ان مردوں کے ساتھ پانی نہیں بھر سکتے، ہم انتظار کرتے ہیں جب یہ چلے جاتے ہیں پھر ہم پانی بھر دیں. کہ لاؤ اپنے ڈول مجھے دو. پانی بھر کے ان کو دیا، جاؤ لے جاؤ. بابا کی خدمت میں پہنچی جناب شعیب کی، قصہ بتایا کہ یہاں کا نہیں مسافر ہے، تھکا ہوا لگتا ہے، ہماری مدد کی ہے، پانی بھرا ہے. بابا اگر آپ اس کو نوکری دے دیں تو ایک تنو مند شخص ہے، طاقتور شخص ہے، محنت کرے گا، مزدوری کرے گا. کہا اچھا اسے پہلے بلا کے لاؤ. آئی دیکھا وہیں درخت کے نیچے، درخت کے میوہ کچھ کھا لیا ہے، پانی پی لیا، استراحت کر. آ کر کہا کہ ہمارے بابا نے آپ کو یاد کیا ہے، حیا کا پیکر ہے. اب جناب موسیٰ ان سے کہتے ہیں کہ دیکھو ہم آل یعقوب ہیں، ہم آل یعقوب ہیں، ہم عورتوں کے پشت کی طرف نگاہ نہیں ڈالتے، میں آگے چلوں گا تم پیچھے چلو اور مجھے راستہ بتاتے جاؤ. جناب موسیٰ نے کتنا بڑا سبق دیا، ایک نسبت کا سبق دیا. اکثریت سادات کی بیٹھی ہے میرے سامنے، ایک نسبت کا سبق دیا. آل یعقوب سے نسبت ہے، ہم یعقوب کی اولاد، ہم یعقوب کے بیٹے کبھی پشت سے نگاہ نہیں کرتے خواتین پر، لہذا میں آگے چلوں گا تم لوگ پیچھے چلو. یعنی ایک جملے میں اپنے خاندان کا فخر بتا دیا کہ پہچان لو ہم کون لوگ ہیں. عزیزو بس یہ سمجھنے کی بات ہے، خدا نہ کرے، خدا نہ کرے میں کون ہوتا ہوں کسی پر انگلی اٹھانے والا. یہاں تو ہر خاندان کے علمی ہیں نا، ہم خاندان ہیں، ہمارا ایک ہی خاندان ہے، آپ کا ہمارا علمیہ سب کا ایک علمیہ ہے. لہذا جو نسبتیں ہیں ان کی پاکیزگی کا خیال رکھنا چاہیے نا. اللہ نے ایک نسبت دی، کتنی حسین، کتنی معتبر، کتنی محترم، کائنات میں ہر نسبت سے بڑی نسبت دی سادات کو. اب سادات خود ہی احترام اپنی نسبت کا نہ کرے تو بھائی کیا کیا جا سکتا ہے. بنی اسرائیل نے نسبتوں کا احترام نہیں کیا، سزا بھگت رہے آج، ہے کہ نہیں ایسا، ہے نا ایسا. خیر جناب، اس طرح جناب شعیب، دیکھیے مشیت کا نظام دیکھ رہے ہیں آپ، کہ جناب شعیب سے وعدہ ہے پاک ترین بندہ بھیجوں گا خدمت کے لیے، اور جناب موسیٰ کس طرح گھوم پھر کے کہاں کہاں سے، نظام ایسے چلتا ہے کہ کہاں کا آدمی کہاں کے لیے رکھا ہوتا ہے، اللہ کو کہاں کس سے کام لینا ہے کچھ نہیں معلوم ہے. ایسا سنیے جو نتیجہ دینا چاہ رہا ہوں. جناب موسیٰ پہنچے، جناب شعیب نے شکریہ ادا کیا کہ کام چاہتے ہو، کہاں چاہتا ہوں، کہا سنو میری ایک بیٹی تمہارے عقد میں دیتا ہوں، تمہارا نکاح کرتا ہوں، شرط یہ ہے 8 سال میری خدمت کرو گے، اور اگر 10 سال کرو تو کیا ہی کہنا. جناب موسیٰ نے قبول کر لیا. میں نے عرض کیا کہ پیغمبر اچھا بہتر نہیں، بہترین کام کرتا ہے. اللہ کیا چاہتا ہے اپنے نبی سے؟ بہترین. لہذا 8 سال نہیں، جناب موسیٰ نے 10 سال خدمت کی جناب شعیب کی. ادھر اللہ نے جناب شعیب سے کیا ہوا وعدہ پورا کیا، ادھر جناب موسیٰ اپنے عیال کو 10 سال بعد لے کر چلے کہ مجھے اپنے قوم میں جانا ہے، صحرائے سینا سے گزر رہے ہیں، آگ دیکھی، خبر لے کر آؤں گا. تفصیل میں نہیں جانا چاہتا، ہوا کیا وہ سنیے. گئے تھے آگ کی طرف خبر لانے، جب واپس پلٹے ہیں تو پیغمبر ہی لے کر آئے کہ نہیں آئے. چند لمحوں میں جناب موسیٰ عام آدمی سے کلیم اللہ بنے یا نہیں بنے، چند لمحوں میں اللہ نے معجزہ دیا، عصا دیا، حکم دیا جائیے، آپ کو فرعون سے مارکے کے لیے تیار کیا ہے موسیٰ. چند لمحوں میں بس سنو عزاداروں، سنو علی کے چاہنے والوں، امام زمانہ کے لیے بھی یہی روایت ہے کہ جب مشیت چاہے گی تو جتنی بھی علامتیں ہیں ایک رات میں اللہ سب کو پورا کرے گا. سب حیرت زدہ رہ جائیں گے کہ یہ کیا ہوا اچانک. یعنی کسی کو امید بھی نہیں ہوگی کہ ابھی تو اتنی علامتیں باقی ہیں، ابھی تو صرف سفیانی نے خروج کیا ہے. سفیانیت کا خروج شروع ہو گیا نا. بے خبری میں اللہ کسی کو ہلاک نہیں کرتا. کیا علامت تھی؟ جو مسترد ترین چند علامت میں کیا ہے؟ سفیانی کا خروج. ایسے ہی ہے نا، 35 سال سفیانیت نے پردہ ڈالے رکھا ہے نا، اہل سنت کی نقاب اوڑے رکھی. صحیح کہہ رہا ہوں مولانا، اہل سنت کی. لیکن اللہ کا قانون کیا ہے، مشیت کا قانون کیا ہے؟ کہ بے خبری میں نہیں، کیونکہ طے ہے، 1400 سال پہلے خبر دی ہے کہ سفیانی خروج کرے گا، سفیانیت کا خروج ہوگا شام سے. اس 35 سال میں نقابیں اتری کہ نہیں اتری، اپنے اصلی ناموں کے ساتھ، اصلی کام کے ساتھ میدان میں آ گئے کہ نہیں آ گئے، تاکہ پوری دنیا پر، مسلمانوں پر حجت قائم ہو جائے. جو نہیں پہچانتا وہ پہچان لو کہ سفیانیت کیا ہے. یاد رکھیے، اور یہ وہ علامت ہے. پانی دو. چلے آج آپ نے کل والا ریکارڈ توڑا، एक बार और सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। अब ये वो अलामत है, याद रखिए आप, कि जिसने भी उस जमाने का लिखा है उसने ये जरूर लिखा है। वो एक डॉक्टर साहब इंतकाल फरमा गए, इसके वो भी कायल थे कि हाँ भाई ये तो होगा, सुफियानी का खुरूज। आप देखिए कैसा समझ गया, ऐसी चुटपुटी बातें समझ जाते हैं आप फौरन। एक और सलावत भेजिए मोहम्मद आले मोहम्मद। तो जनाब सुफियानी का खुरूज, वो भी मानते थे कि हाँ ये तो होगा। अलामत में से एक सींग शैतान का निकलेगा हमारे पड़ोस में, वो भी निकल आया। अब सींग से मुराद ये थोड़ी को गाय का सींग निकलेगा, वो सींग तो निकल आया, अंधा बहसा है, वो समझ ही नहीं है, उसको अकल ही नहीं है, जहाँ चाहो फेंक दो, तबाह कर दो, उसको जला दो। वही सरजमीन है, वही सरजमीन है जहाँ शैतान का सींग निकल रहा है, उभर रहा है, शैतान का सींग। अलामत है, कितनी अलामतें है बाकी हैं, लेकिन जनाब मूसा के वाक़े में क्या बताया अल्लाह ने, कैसे ही होगा महदी का जहूर। जितनी भी अलामतें हैं, जब मशीहत चाहेगी, अभी मोमिनीन सोच ही रहे होंगे ना मालूम कब तक, मालूम है कि रात भर में सिमट गया सब, रात भर में सारी अलामतें। और मासूमीन की रिवायतें भी तो हैं कि अगर कयामत से पहले एक दिन भी रह जाएगा, अल्लाह उस एक दिन में सारी अलामतें पूरी करेगा और हमारा कायम जहूर करेगा, हमारा कायम कयाम करेगा। है कि नहीं ऐसा? इसलिए कैसा घबराना, कभी भी अपने आप को मामूली मत समझना, ना तुम मामूली हो ना मैं मामूली हूं। हम वो गैर मामूली कौम हैं जिसका अल्लाह ने इंतखाब किया है जुल्म को जड़ से उखाड़ कर फेंक देने के लिए, जुल्म को बुनियादों से उठा कर फेंक देने के लिए इंतखाब किया है अल्लाह ने। ये किसी दीवाने की बड़मत समझना, कोई जज्बाती जुमले नहीं समझना। खुदा की कसम, मोमिनीन के सिवा कोई भी नहीं जो दुनिया को इन शैतानी ताकतों के चुंगल से निजात दिलाएगा। गैर मामूली हो तुम, मुझे मार सकते हैं हमें नहीं, हम और है मैं और है। ये तो मैं भी जानता हूं कि मुझे मार देंगे, मार दो, लेकिन ये जो बात कर रहा हूं ना, ये नहीं मरती, ये नहीं जाती, ये हम है, ये करबला है, करबला हम हैं, करबला। लिहाजा ये यकीन रखो कि वो कौम हो तुम कि जिस कौम का अल्लाह ने इंतखाब किया है वक्त के फिरौनों को गर्क करने के लिए, वो हो तुम लोग। याद रखना इस बात को, वरना कहां है यजीद, कहां है शिमर, कहां है इब्ने ज़ियाद, कहां है पिसर साद, सब मर चुके, हलाक हो चुके, कुछ खुद वासिले जहन्नम हो गए किसी ना किसी तरीके से, कुछ को मुख्तार ने हजारों को जहन्नम रसीद कर दिया, फिर मुंतकिम क्यों आने वाला, किससे इंतकाम लेगा? नहीं, अफराद की लड़ाई नहीं है, अफराद से इंतकाम लेना होता तो अफराद तो गए, खत्म हो गए, नहीं, किरदार से इंतकाम है। जहां भी यजीदी किरदार है ना, अलल एलान बता रहा है कि कोई ना कोई हुसैन इंतजार में है, यजीदियत से जंगे, इंतकाम किरदार से लिया जाएगा यजीदियत से, इसलिए हुसैनियत है और यजीदियत है। वरना तो मुख्तार ने मार दिया था हजारों को, मर गए वो कातिल। और जनाब मुख्तार के बारे में भी गलत फहमियां फैलाते हैं, जितने मुजाहिदों के किरदार हैं उन्हीं को मशकूक कर दो ताकि किसी में जज्बा ही नहीं पैदा हो। और खुदा के बंदो, इन्हीं के दम से तो ये जबान में बोलने की कुव्वत बाकी है। वो जनाबे अमीरे मुख्तार हो या जनाबे जैद हो या औलादे हसन हो, इनके कयाम नहीं तो आज तक कयाम की हालत में रखा हुआ है। اس کے انتظار میں قیام کر رہے ہیں مسلسل کہ زمین کو خالی نہیں چھوڑنا حالت قیام سے. کون ہے مختار؟ جو اہل بیت کی خوشی کا باعث بنا ہے. جانتے ہیں نا آپ جب قیام کیا ہے نا مختار نے, جناب منہال کی مشہور روایت ہے, کہتے ہیں کہ میں چوتھے امام کی بارگاہ میں حاضر تھا مدینے میں, جب خبر پہنچی ہے فرزند رسول کے پاس کہ مختار نے قیام کیا ہے کوفے میں اور چن چن کر قاتلان حسین کو قتل کر, اور امام خوش ہوئے, کتنوں کے نام لیے گئے ان سب کے اور کئیوں کے سر تو بھیجے نا کاٹ کے مختار نے, لیکن جب یہ خبر سنی حکم دیا, حکم آل رسول کو بنی ہاشم کو حکم دیا کہ آج بالوں میں تیل بھی ڈالو, آج شیرینی پکاؤ. واقعی کربلا کے 5 سال بعد مدینے کے لوگوں نے ہاشمیوں کے گھروں سے میٹھا دھواں اٹھتے دیکھا. آپ جانتے ہیں نا کہ دھوئے کا ذائقہ ہوتا ہے, جس کے یہاں جیسی غذا پک رہی ہو وہ خوشبو سے پتہ چلتا ہے, میٹھا پک رہا ہو یا جو بھی پک رہا ہو. تو شیرینی پکنی شروع ہوئی ہاشمیوں کے گھر میں, وہ دھواں میٹھا دھواں لوگوں نے اٹھتے گواہی دی تاریخ نے کہ 5 سال بعد امام نے حکم دیا سوگ بڑھاؤ, بالوں میں تیل ڈالو اور شیرینی پکاؤ. منہال کہتے ہیں پوچھا خبر لانے والے سے, یہ بتا ہرملا پکڑا گیا کہ نہیں؟ آنے والے نے کہا مولا میرے علم میں نہیں ہے. منہال کہتا ہے بات آئی گئی ہو گئی, میں امام کی بارگاہ سے اٹھا, مجھے شوق ہوا کہ مختار سے ملوں جا کر کوفے میں. میں نے سفر کی تیاری کی, کوفے پہنچا, مختار کو پیغام بھیجوایا. مختار کو جو ہی میرا معلوم ہوا کہ چوتھے امام کا صحابی آیا ہے, فوراً مجھے بلایا درے, یعنی جس کو کہتے ہیں کہ درے دولت پر آ کے استقبال کیا, دارالعمارہ کے دروازے پر آ کے استقبال کیا جناب منہال کا, اپنے ساتھ تخت پر بٹھایا. منہال کہتے ہیں مختار بہت خوش ہے امام تجھ سے, ابھی بتایا پورا واقعہ کہ امام نے شیرینی پکانے کا حکم دیا. رونے لگا مختار, سجدے میں چلا گیا کہ میں اہل بیت کی خوشنودی کا باعث بنا ہوں. خوش ہو گیا. ابھی بیٹھے تھے گفتگو ہو رہی تھی, اچانک شور ہوا دارالعمارہ میں کہ ہرملا پکڑ کے لایا جا رہا ہے. ایک دم یاد آیا منہال کو, اور منہال مختار سے کہتا ہے مختار تجھے مبارک ہو. منہال کیسی مبارک بات؟ کہا پھر واقعہ بتایا, مولا کی خدمت میں تھا اور مولا نے پوچھا تھا ہرملا پکڑا گیا کہ نہیں, ہرملا بن کاہل اسدی. بس جب یہ سنا تڑپ اٹھا مختار, اس کی مشکیں کسی ہوئی, اس کو لایا گیا دربار میں. پوچھا مختار نے آخر تُو نے کیا کیا تھا کربلا میں, کون سا ایسا ظلم کیا کہ فرزند رسول تیرے انجام کی خبر کا منتظر ہے؟ کہ مختار جو تجھے کرنا ہے کر لے میرے ساتھ سلوک, مگر مجھ سے یہ نہ پوچھ کہ میں نے کیا کیا تھا. کہ یہ تو تجھے بتانا پڑے گا, تازیانے برساؤ اس پہ, بتا. کہتا ہے سن مختار, مجھے ابن زیاد کا حکم ملا کہ جتنی جلدی ہو کربلا میں پسر سعد کے لشکر میں چل کے شام جا کے شامل ہو جا. میں نے اپنی ترکش میں 6 تیر رکھے, ان تیروں کو کئی دن تک میں نے زہر میں بجھایا تھا. 3 تیر میرے خالی گئے مگر 3 تیروں نے بڑا کام دکھایا. پہلا تیر میں نے اس وقت چلایا جب عباس کو کوئی آگے بڑھنے سے روک نہیں پا رہا تھا. ابن سعد نے مجھے بلا کر حکم دیا ایسا کام کر کہ مشکیزے کا پانی بہہ جائے, پانی بہہ جائے گا عباس کی ہمت ٹوٹ جائے گی. کہ میں نے تیر کمان میں جوڑا, کئی بار چکر کاٹے, طواف کیا عباس کے گھوڑے کا, مگر عباس ایسے مشکیزے پر چھا گئے تھے کہ جہاں سے بھی تیر مارا جائے عباس کے جسم پر لگتا تھا. چند بار جب میں نے چکر کاٹے تو میں نے دیکھا پہلو سے ذرا سا مشکیزے کا حصہ نظر آ رہا تھا. میں نے اتنے قریب سے تیر مارا کہ میرا تیر مشکیزے کو چھیدتا ہوا عباس کی پسلیوں میں پیوست ہو گیا. بس مشکیزے کا پانی بہنا تھا کہ عباس نے اپنے گھوڑے کا رخ موڑ دیا تھا. عزاداروں یہ تو میں پڑھ چکا نا 8 محرم کو آپ کے سامنے کہ عباس کیسے تشریف لائے تھے. بس عباس کا حال سنا مختار نے منہ پیٹنا شروع کر دیا. او ملعون, तुझे हुसैन के छोटे छोटे बच्चों पे भी तरस ना आया जो प्यास से तड़प रहे थे? दूसरे तीर का हाल बता। कहते मुख्तार जो चाहता है सुलूक कर ले, मुझसे तीरों का हाल ना पूछ। कहीं वो तो तुझे बताना पड़ेगा, फिर इस पे दुर्रे लगाओ। फिर कहता है सुन, दूसरा तीर मैंने जब चलाया था, जब लश्करे कूफो शाम को शिकस्त दे दी थी हुसैन के शीरखार ने, उस नन्हे बच्चे ने अपनी सूखी जबान क्या फेराई थी कुछ कोटों पर कि सिपाही मुंह फेर फेर कर रोने लगे थे, कितने ही तलवारें लेके सर पे पहुंच गए थे। फिजर साद ने घबरा कर मुझे बुलाया था, हुक्म दिया था इत्ता कलाम अल हुसैन, ये क्या गजब हो गया, कलाम को कता कर हुसैन के। बस हुरमला ने तीर में कमान में तीर जोड़ा, तीरे से शोभा बच्चे की गर्दन का निशाना लेकर तीर चलाया, बल्कि यूं कहूं कि हुसैन की गर्दन का निशाना लिया। जो ही तीर करीब पहुंचा, बच्चे ने हुमक के अपनी गर्दन सामने कर दी। हुरमला कहता है कि मेरा तीर अली असगर की गर्दन को छेदता हुआ हुसैन के बाजू में पेवस्त हो गया, नन्ना सा बच्चा मुनकलिब हो गया बाप के हाथों पर, तख्त से गिर पड़े मुख्तार, सीना पीटते मुंह पीटते गरेबान चाक कर डाला मुख्तार। उम्मलून तुझे शीरखार पर तरस नहीं आया? तीसरे तीर का हाल बता। बड़ी मुश्किल से संभाला, गश से होश में आया अमीर मुख्तार। तीसरे तीर का हाल बता, कब मुझे कत्ल कर दे, मेरी गर्दन तन से जुदा कर दे, मुझसे तीसरे तीर का हाल ना पूछ। कब फिर इस पर दुर्रे लगाओ, इसकी चमड़ी उतारो जब तक ये बता नहीं। कहा सुन, तीसरा तीर मैंने उस वक्त चलाया जब हुसैन जुलजनाह पर आखिरी वक्त में बैठे थे, और इतने तीर जिसमें पेवस थे कि सिवाय तीरों के कुछ भी नजर नहीं आते। ये मुश्तरका रिवायात है, याद रखिएगा, तारीखों तक में ये जुमले के इतने तीर थे जनाब सीद शोहदा के जिसमें अथर्वा के सिवाय तीरों के चारों तरफ कुछ नहीं नजर आता, मगर इतनी ताकत थी जहरा के लाल में कि अभी सुलझना से नीचे नहीं गिरे थे। मैं कहता हूं पेसर साथ ने मुझे हुक्म दिया, ऐसा काम कर हुसैन अपने घोड़े से नीचे आ जा। मैंने आखिरी तीर कमान में जोड़ा, अरे मारूं तो कहां मारूं, हुसैन के जिस्म में अथर में कोई जगह खाली नहीं थी। मैं सामने की तरफ आया, पेशानी पर सजदे की जगह खाली नजर आई। मैं बिल्कुल सामने आया, तीर को कमान में जोड़ा, हुसैन की पेशानी का निशाना लेकर जो मैंने तीर मारा, हुसैन की पेशानी को तोड़ता हुआ अंदर तक तीर मेरा दाखिल हो गया। बस इस तीर का लगना था हुसैन से घोड़े पे रहा ना गया। जहरा का लाल जुलजना पे डगमगाने लगा, जुलजना ने देखा मेरा सवार गिरने वाला है, अपने चारों पैर चीर दिए ताकि बुलंदी कम से कम हो जाए, हुसैन जीन से जमीन पे तशरीफ लाए। जुलजना की कुछ समझ में नहीं आ रहा, चारों तरफ चक्कर लगा रहा है हुसैन के, जो करीब आता है अपनी टापों से कुचल देता है। इतने तीर लगे कि जुलजना भी बेदम होके एक तरफ गिर पड़ा। हाँ बस इतना हुआ, जब आवाज गूंजी अला कद कोतेल हुसैन ओ बे करबला, अला कद ज़ोबे हल हुसैन ओ बे करबला, जुलजना फिर उठा, खूने हुसैन में अपनी पेशानी रंगीन की, खेमा गाह की तरफ दौड़ा। पिसरे साद ने चिल्ला कर कहा, कोई इसका रास्ता ना रोकना। लश्कर को चीरता हुआ पहुंचा दरे खेमा पे, कभी जमीन पे मुंह मारता है, कभी आसमान की तरफ मुंह उठा के फरियाद करता है, जैसे कह रहा हो माबूद माबूद, ये कैसे कलमा पढ़ने वाले हैं अपने ही रसूल के बेटे का कल हक। अला लानतुल्लाह अलल कौमी जालिमीन वसयालमुल्लजीना जलमु अय्यामुन कलबी यनकलिबून।